तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
यस हप्ताका प्रमुख समाचारमा, नेपालमा चौथो पटक गौरव यात्रा अर्थात् प्राइड परेड शनिबार आयोजना भएको छ। विविध लैङ्गिकता भएका मानिसहरूको यो जात्रा विश्वभर मनाइन्छ र नेपालमा सन् 2019 सुरु गरिएको थियो। क्वेयर युथ ग्रुपले आयोजना गरेको यो कार्यक्रम पछिल्ला 2 वर्षमा अनलाइन गरिएको थियो। यस वर्ष भने निकै उल्लासका साथ विविध लैङ्गिकता भएका मानिस र उनीहरूका समर्थकले काठमाडौँको माइती घरदेखि बानेश्वरसम्म यस कार्यक्रम अन्तर्गत हिँडेका छन्। पारलैङ्गिक महिला रुक्षना कपालीले लैङ्गिकताका कारण शिक्षाको हकबाट वञ्चित हुनु परेको भन्दै सामाजिक सञ्जालमा आवाज उठाएपछि धेरै मानिसहरूले उनका पक्षमा सामाजिक सञ्जालमा र भौतिक रूपमा पनि आन्दोलन गरिरहेका छन्। उनको नाम र लैङ्गिकता कक्षा 10 को प्रमाणपत्रमा नमिलेकाले उनलाई सरकारले दर्ता नम्बर नदिएको र त्यो दर्ता नम्बर नभएपछि उनले उच्च शिक्षामा पनि फारम भर्न नमिल्ने भएको उनले सामाजिक सञ्जालमा लेखेकी छिन्। उनी त्रिचन्द्र कलेजमा कानुन विषयमा अध्ययनरत छिन्। उनले आफ्ना समस्याका बारेमा त्रिभुवन विश्वविद्यालयमा कुराकानी गर्नुका साथै मुद्दा समेत हालेकी छिन्। तर कतैबाट पनि आफ्नो समस्याको समाधान नभएको उनी बताउँछिन्। थुप्रै मानिसले उनको पक्षमा त्रिभुवन विश्वविद्यालयका विभिन्न निकायलाई पत्र लेखिरहेका छन्, तर विश्वविद्यालयले आधिकारिक रूपमा आफ्नो धारणा सार्वजनिक गरेको छैन। काठमाडौँ उपत्यकाको फोहोर नउठेर समस्या भइरहेको अवस्थामा शुक्रबार रातिदेखि फोहोर उठ्ने भएको छ र यसको दीर्घकालीन समाधानका लागि एउटा संसदीय समिति गठन गरिने शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बताएकी छिन्। यसै सम्बन्धमा मैले एउटा रिपोर्ट तयार पारेकी छु। काठमाडौँमा मार्च महिनादेखि फोहोर नउठेपछि सडकहरूमा फोहोर थुप्रिएर निकै समस्या भइरहेको थियो। खोलाका किनारमा फोहोर थुपारिएपछि खोला प्रदूषित भइरहेका थिए भने आवास क्षेत्र र व्यावसायिक क्षेत्रहरू दुर्गन्धित र प्रदूषित बनेका थिए। काठमाडौँका केही बासिन्दा भन्छन्,
मेरो नाम पुनम महर्जन, म बुद्धनगर नयाँ बानेश्वरमा बस्छु। यो फोहोर नउठेर त धेरै समस्या आएको छ। अब आफ्नै घरमा हेरौँ न, सानो भएको आँगनमा पनि अब 1/4 भन्दा बढी त फोहोरले नै ओगटेको छ। अहिले झन्झन्डै 3 हप्तै भयो क्यारे फोहोर लिन नआउनु भएको। अनि अब मेरो सानो 3 वर्षको छोरीले मामु बाहिर खेल्न जाऊँ न भन्दा पनि अब त्यो विकल्प पनि छैन, अब जबरजस्ती घरभित्रै राखेर खेलाउनु परेको छ होइन। अब त्यस्तै अफिस जाँदाखेरि पनि कहिले पनि जाम नपर्ने बाटोहरूमा पनि त्यही बाटोभरि फोहोर थुप्रेको कारण चाहिँ ट्राफिक जाम एकदमै धेरै भएको छ। अनि अब दुर्गन्ध त छँदैछ त्यसै पनि। अब फेरि यो गर्मी महिना भएको भएर एकदमै धेरै झिङ्गा त्यो भुसुना के किराहरू भन्केर पनि साह्रै समस्यै परेको छ। अब
मेरो नाम गीता हो, अनि हामीहरू त्यहाँ नगरपालिका छेउमा बस्छौँ। हजुर, कृति कुना नगरपालिका। यस्तो के अब कोठामै फोहोर भइरहेछ है, अनि त्यो फोहोर नफ्याँकेर अनि आफ्नै कोठा गनाइरहेछ, त्यही समस्या हो। अनि फोहोरले गरेर आफूमा नि त बिमारी हुन्छ नि त, फोहोर भएपछि आफूलाई नराम्रो हुन्छ नि त। बस्नु चाहिँ काठमाडौँको ठाउँमा, अनि गाउँ जस्तै फोहोर भयो भने त के काम हो क्या भनौँ न।
फोहोर फ्याँक्ने ठाउँ बन्चरे डाँडाका मानिसहरूले विरोध गरेपछि फोहोर उठाउन छाडिएको थियो। गत हप्ता यो विषयमा संसदमा विभिन्न सदस्यले आवाज उठाएका थिए। नेपाली काङ्ग्रेसका सांसद गगन थापा भन्छन्,
काठमाडौँ र वरपरको सडक फोहोरले पुरिन लागेको छ। यसको व्यवस्थापनको मूल जिम्मेवारी कानुन त सहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकाको। फोहोरको यो समस्या हल गर्नका निम्ति सहरी विकास मन्त्रालयको पैसाले पुग्दैन। बन्चरे डाँडा र सिस्टोलमा हामीले गरेका प्रतिज्ञाहरू बाचाहरू पुरा गर्नको लागि अरबौँ रुपियाँ चाहिन्छ।
काठमाडौँका नवनिर्वाचित प्रमुख बालेन्द्र शाहका लागि यो समस्या सुरुमै चुनौतीका रूपमा देखा परेको थियो। काठमाडौँ उपत्यकासँगै काभ्रे, बनेपा लगायतका जिल्लाको फोहोर धादिङ र नुवाकोट जिल्लाको सिमानामा पर्ने सिसडोल भन्ने ठाउँमा विसर्जन गर्ने गरिएको थियो। तर सिसडोलमा फोहोर फाल्ने ठाउँ भरिएपछि त्यहाँ फाल्न नसक्ने अवस्था आएको छ। त्यसका साथै फोहोरले वातावरण प्रदूषित गरेको, आफ्नो खेतीपाती नष्ट गरेको, खोला प्रदूषित गरेको लगायतका गुनासोहरू लिएर सिसडोलका बासिन्दा आक्रोशित छन्। फोहोर फाल्ने नयाँ ठाउँ बन्चरे डाँडा जानलाई सिसडोल हुँदै जानुपर्ने हुन्छ। त्यहाँ शहरी विकास मन्त्रालयले ल्यान्डफिल साइटहरू बनाइरहेको छ, तर तिनीहरूको निर्माण सम्पन्न भएको छैन। वर्तमानकै अवस्थामा त्यहाँ फोहोर फाल्न नदिने भनेर स्थानीयवासीले अवरोध गरेका हुन्। हाल भने काठमाडौँ महानगरपालिका र बञ्चरे डाँडा संघर्ष समिति बीच 18 बुँदे सहमति भएको छ। फोहोरको ढुवानी रातिको समयमा गर्ने, प्रभावित क्षेत्रका बासिन्दाका लागि महानगरपालिकाबाट बजेट छुट्याउने, सड़क कालोपत्रे गर्ने लगायतका विषयमा सहमति भएपछि फोहोर उठ्न थालेको हो। यसका साथै काठमाडौँका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापन वैज्ञानिक तरिकाले गरिने आश्वासन दिएका छन्।
फोहोरलाई कुन चाहिँ कुहिने खालको फोहोर, कुन चाहिँ प्लास्टिक जन्य, कुन चाहिँ सिसा जन्य, त्यो चाहिँ काठमाडौँको घरबाटै हुनुपर्ने कुरा हो। मैले त्यहाँ काठमाडौँमा पनि भनेको छु, अब चाहिँ घरबाट फोहोर छुट्टिँदैन भने फोहोर उठ्दैन। त्यहाँ फोहोरै नउठेपछि यहाँ फोहोर कसरी आउँछ त? आउँदैन नि त, होइन? हामीले भनेको कुरा त्यो हो। अनि त्यहीँनिर काठमाडौँभित्रै चाहिँ मल बनाउने मसिनहरू 32 वार्डमा राख्नुपर्छ कि एउटा राख्नुपर्छ कि कहाँ राख्नुपर्छ, त्यहीँनिर छुट्टिएर नकुहिने खालको मात्रै फोहोर राख्नलाई बनेको ठाउँ हो यो।
फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि संसदीय समिति बनाइने भएको छ र तोकिएको जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु गर्ने सहमति गरिएको छ। शहरी विकास मन्त्री रामकुमारी झाँक्री भन्छन्,
हामीले उहाँहरूले जुन अहिले हामीलाई 3500 रोपनि जग्गा अधिग्रहण गर्ने भन्नुभएको छ नि, उहाँहरूलाई हामीले अहिले हामीलाई स्मुथली त्यो काम गर्न दिनुभयो भने हामी उहाँहरूसँग अन्डरस्ट हामीले गर्नुपर्ने रिफर्मका सबै काम गर्छौँ र त्यसपछि त्यो चाहिँ एक प्रकारको राम्रो डेस्टिनेसन बन्छ।
काठमाडौँको फोहोरको समस्या विगतमा पनि बारम्बार दोहोरिरहेको थियो र यसपटक भने दीर्घकालीन समाधान हुने सबै पक्षले अपेक्षा गरेका छन्। एसबीएस नेपालीका लागि काठमाडौँबाट सेवा भट्टराई।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।